नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2081 साल पुष 25 गते बिहिबार, पुष शुक्ल पक्ष दशमी तिथि। तदनुसार 9 जनवरी सन् 2025 नेपाल सम्वत 1145। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन्। पहिलो खबर गोर्खापत्रबाट लिँदैछौ। अर्थतन्त्र चलायमान बनाउन सुझाव शीर्षकको खबरलाई गोर्खापत्रले अग्रपृष्ठमा मूल खबरका रूपमा प्रकाशन गरेको छ। बजेट कार्यान्वयनलाई प्रभावकारी र खर्च वृद्धिका लागि चालू आर्थिक वर्षमा नयाँ ठेक्का नलगाउन सुझाव दिइएको छ। अर्थतन्त्र सुधारका लागि सरकारले गठन गरेको उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगले हिजो उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई प्रारम्भिक प्रतिवेदन पेश गर्दै नयाँ ठेक्का नलगाई निर्माण सम्पन्न कामहरूको भुक्तानीलाई प्राथमिकता दिन सुझाव दिएको हो। त्यस्तै प्रतिवेदनमा बहुवर्षीय ठेक्का लागेर सृजित दायित्व पूरा गरेर बजेट उपलब्ध हुन सक्ने भए मात्र नयाँ आयोजनाहरू बजेटमा राख्न सुझाव दिइएको छ। आयोगले अर्थतन्त्रलाई तत्काल चलायमान बनाउन सरकारी दायित्व र अन्य बकेउता रकम भुक्तानी दिने, वित्तीय क्षेत्रका वास्तविक समस्याग्रस्त ऋणीहरूलाई सहजीकरण गर्ने, व्यापारिक उधारो नियमन गर्न कानून निर्माण गर्ने सुझाव प्रतिवेदनमा समेटेको छ। चालू आर्थिक वर्षको बाँकी अवधिमा पूँजीगत खर्च वृद्धि गर्ने, जाजरगुट भूकम्प लगायत विपदजन्य घटनाबाट क्षति पुगेको भौतिक पूर्वाधारको पुननिर्माणमा तीव्रता दिन पनि आयोगले सुझाव दिएको छ। सरकारले जग्गा प्राप्तिको कार्यवाही चलाएको वा प्रक्रिया टुंगो लागेका जग्गाको मुआवजा वितरणमा तीव्रता दिनुपर्ने सुझाव पनि उल्लेख गरिएको छ। स्थलमार्गबाट आउने भारतीय पर्यटकलाई थप सहजीकरण गर्ने विषयमा पनि सुझाव दिइएको छ। सरकारले विभिन्न क्षेत्रमा प्रदान गरेको अनुदानले उत्पादन र रोजगारीमा पारेको प्रभावको आधारमा स्रोतको उपलब्धतालाई मध्यनजर गर्न र सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यक्रममा पुनरावलोकन गर्नुपर्ने आवश्यकता पनि आयोगले देखेको छ। स्वास्थ्य बीमाको प्रिमियम बढ़ाउने र कोपे सहभुक्तानीको अनुपात बढ़ाउन सुझाव दिएको छ। कोविड अगाडि राम्रो अवस्थामा रहेको व्यवसाय अहिले समस्यामा रहेको तर पछि सुधार हुने अवस्था रहेमा एक वर्षसम्म कर्जा पुनर्तालिकीकरण गर्न अवसर दिनुपर्ने सुझाव पनि प्रतिवेदनमा समेटिएको छ। अर्थतन्त्र चलायमान बनाउन सुझाव शीर्षकको यो खबर गोर्खापत्रमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा सहकारीलाई किस्ता तिरेका चेकको हस्ताक्षर लामिछानेकै भएको फोरेन्सिक परीक्षणबाट प्रमाणित शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशित छ। सहकारीको बचत गोर्खा मीडियामा आएको विषयमा आफूलाई जानकारी नै नभएको दावी गर्दै आएका गोर्खा मीडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले काटेका चेकको हस्ताक्षर फोरेन्सिक परीक्षणबाट पनि प्रमाणित भएको छ। कम्पनीको प्रबन्ध निर्देशकका रूपमा लामिछानेले 15 महिनामा 820 चेक काटेका थिए, जसमा 4 दर्जन चेक सहकारीको ऋण भुक्तानीका लागि काटिएका थिए। पोखराको सूर्यदर्शन सहकारीमा पुलेसो कर्जा शीर्षकमा खोलिएको कृत्रिम खाता मार्फत कर्जा निकाल्न प्रयोग गरिएको हस्ताक्षर भने पोखरा महानगर र प्रहरीले दावी गरे जस्तै नक्कली नै रहेको प्रमाणित भएको छ। सहकारीको बचत अपचलन गर्न योजनाबद्ध रूपमा नक्कली विवरण भरेर कृत्रिम खाता खोलेको भन्दै महानगरको अध्ययन र प्रहरीको अनुसन्धानले लामिछानेलाई जवाफदेही बनाउन भनेका छन्। सूर्यदर्शन सहकारी ठगीमा अनुसन्धान गरेको प्रहरीले लामिछानेले काटेका 820 चेक मध्ये सहकारीलाई भुक्तान गरेका सहित 12 चेकको फोरेन्सिक परीक्षण गर्न नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको थियो। सरकारी वकिल कार्यालयले जिल्ला अदालत कास्कीमा पेश गरेको प्रतिवेदन अनुसार परीक्षण गरिएका सबै चेकमा लामिछानेको हस्ताक्षर पुष्टि भएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। सूर्यदर्शन सहकारी ठगी प्रकरण आज आदेश आउन सक्ने शीर्षकको खबर राजधानी दैनिकबाट लिँदैछौ। पोखराको सूर्यदर्शन सहकारी ठगी समेतका मुद्दामा प्रतिवादीहरूका सम्बन्धमा कास्की जिल्ला अदालतले आज आदेश दिने सम्भावना छ। हाल अदालत उपस्थित गराइएका 7 जना प्रतिवादीका तर्फबाट वकिलहरूको बहस हिजोदेखि सकिएको छ। हिजो नै जाहेरवालाका तर्फबाट पनि जवाफी बहस भयो भने अब सरकारी वकिल कार्यालयका तर्फबाट जवाफी बहस मात्र हुन बाँकी छ। प्रतिवादीका तर्फबाट कानून व्यवसायीको बहस सकिएसँगै जाहेरवाला तथा सरकारी वकिलका तर्फबाट जवाफी बहस गर्ने व्यवस्था छ। अब बहस आखिरीमा पुग्दा पूर्व गृहमन्त्री एवं राजसभा सभापति रवि लामिछाने, पूर्व डीआईजी छविलाल जोशी, पूर्व सांसद मीना गुरूङ समेतका प्रतिवादीलाई पूर्वपक्षका लागि थुनामा पठाउने कि धरोटी वा तारेखमै रिहा गर्ने भन्ने आदेशबारे सबैको चासोको विषय छ। कास्की जिल्ला अदालतका श्रेष्ठदार राजन खनालले हिजो साँझ भन्नुभयो, अब बिहिबार सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ, सायद आज नै थुनछेक आदेश आउला। सूर्यदर्शन सहकारी ठगी प्रकरण आज आदेश आउन सक्ने शीर्षकको यो खबर राजधानी दैनिकमा प्रकाशित छ। कान्तिपुर दैनिकबाट निर्वाचन कानून संशोधनको गृह कार्य संघमा 5 र प्रदेशमा 3% थ्रेसहोल्ड प्रस्ताव शीर्षकको खबर लिँदैछौ। कांग्रेस एमाले गठबन्धन सरकारले समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा वा प्रदेश सभामा प्रतिनिधित्वका लागि चाहिने न्यूनतम मत प्रतिशत थ्रेसहोल्डको सीमा बढ़ाउने तयारी गरेको छ। समानुपातिक सीट प्राप्तिका लागि राजनीतिक दलले प्रतिनिधि सभामा सदरमतको कम्तीमा 5% र प्रदेशसभामा 3% मत ल्याउनुपर्ने प्रावधान राखेर सरकारले कानून संशोधन प्रक्रिया अघि बढ़ाएको छ। समानुपातिकतर्फ प्रतिनिधि सभामा कम्तीमा 3 र प्रदेशसभामा 1.5% मत ल्याउने राजनीतिक दलले सीट पाउने अहिलेको कानूनी प्रावधानलाई सरकारले संशोधन गर्न लागेको हो। विधेयक मस्यौदाको दफा 126(10)मा भनिएको छ, यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि समानुपातिक प्रणालीको निर्वाचनमा प्रतिनिधि सभा सदस्यको निर्वाचन भए कुल सदरमतको कम्तीमा 5% र प्रदेशसभा सदस्यको निर्वाचन भए कुल सदरमतको कम्तीमा 3% मत प्राप्त गर्ने राजनीतिक दलको तर्फबाट मात्र उम्मेद्वार निर्वाचित हुनेछ। विधेयकको मस्यौदालाई गृह मन्त्रालयले सहमतिका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको छ। निर्वाचन आयोगले 2080 असार 18 गृह मन्त्रालय पठाएको विधेयकको मस्यौदामा समानुपातिक तर्फको थ्रेसहोल्डलाई यथावत राखिएको थियो, तर गृहले मस्यौदा हेरफेर गर्ने क्रममा थ्रेसहोल्डको प्रतिशत बढ़ाएको हो। कांग्रेस र एमाले सत्ता साझेदारीका लागि गत असार 17 गरेको 7 बुधे सहमतिमा राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तद अनुकूलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने उल्लेख छ। त्यही सहमति अनुरूप समानुपातिक निर्वाचन प्रणालीको थ्रेसहोल्ड बढ़ाइएको गृहका एक अधिकारीले बताउनुभयो। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले भन्नुभयो, थपलियाले भने थ्रेसहोल्ड सम्बन्धी व्यवस्था हेरफेरका विषयमा आयोगसँग परामर्श नभएको बताउनु भएको छ। यो खबर आजको कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। आजको गोर्खापत्रमा भएन ऐन कार्यान्वयन बढ़्यो प्रदूषण शीर्षकको खबर प्रकाशित छ। सरकारले 20 वर्ष पूरा भएका सार्वजनिक सवारी साधनलाई पत्रु बनाउन ल्याइएको ऐन कार्यान्वयन नहुँदा सवारी दुर्घटना मात्र होइन वातावरण प्रदूषण पनि उत्तिकै बढ़ेको छ। सरकारी निकायले 20 वर्ष पुराना सार्वजनिक सवारीलाई निषेध गर्न पटक पटक सूचना सार्वजनिक गर्छन् तर कार्यान्वयन हुन सकिरहेको छैन। ऐनमा चलाउनै नपाइने व्यवस्था भए पनि सड़कमा त्यस्ता सवारी गुडिरहेका छन्। बागमती प्रदेश सरकारले 20 वर्ष नागेका सार्वजनिक सवारी साधनलाई निषेध गर्न 2080 जेठ 7 गते सूचना जारी गरेको थियो। बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले 20 वर्ष नागेका सार्वजनिक सवारी साधनलाई प्रचलित कानून बमोजिम हालसम्म तिर्नुपर्ने राजस्व तिरेर पत्रु गर्नु भनेको थियो, तर यातायात व्यवसायको विरोधका कारण उक्त सूचना कार्यान्वयन हुन सकेन। यो खबर गोर्खापत्रको अग्रपृष्ठमा प्रकाशित छ। आमा शब्द जति ओजिलो छ त्योभन्दा एउटी आमाबाट सन्तानले प्राप्त गर्ने वात्सल्यको महत्व अझ बढ़ी छ। आमाले दिने माया, प्रेरणा, प्रेम र जीवनका बारेमा धेरै चर्चा हुन्छ र गरिन्छ, तर पछिल्लो समय कतिपय सन्तानले आमामाथि गर्ने अस्वाभाविक आचरण र व्यवहारका अनेक घटना नेपाली समाजमा सार्वजनिक भइरहेका छन्। समाजमा आमाप्रति हेला, दुर्व्यवहार, माया प्रेम कम हुँदै घरबाट निकाला समेत गर्ने क्रम बढ़िरहेको छ। यस्तो अवस्थामा घर समाजबाट परित्यक्त आमाको आश्रयका लागि मकवानपुरमा आमा घर सञ्चालन गरिएको छ। विभिन्न कारणले आमाले बाध्यात्मक अवस्थामा सड़कमा आएर सहयोगको याचना वा सड़क आश्रित भएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर 8 स्थित सिमपानीमा आमा घर सेवा आश्रम निर्माण गरी सञ्चालन गरिएको हो। यो खबर आजको गोर्खापत्रमा प्रकाशित छ। आजको अन्नपूर्ण पोस्टमा यसरी चलायमान हुन्छ अर्थतन्त्र शीर्षकको खबर प्रकाशित छ। निर्माण क्षेत्र धराशायी बन्दै गएको बताउँछ उद्योगी भन्छन् बजारमा वस्तुको मागै छैन एक तिहाई मात्रै उत्पादन गरिरहेका छौं। बैंक तथा वित्तीय संस्था भन्छन् ऋण माग्न व्यवसायी नै आउँदैनन्। व्यापारी भन्छन् बैंकको ऋण लिएर के गर्नु लगानीको वातावरण छैन। विज्ञ भन्छन् सरकारको विकास खर्चै भएन। कसरी देश उभो लाग्छ तर सरकार भन्छ अर्थतन्त्रका बाह्य सूचक बलियो छैन रेमिट्यान्स बढ्दै गएको छ। त्यसो भए अर्थतन्त्र किन चलायमान भएन के गर्दा यो स्थितिबाट मुलुक अघि बढ़ला त जानकारहरू भन्छन् विकास र समृद्धिका लागि स्थिर सरकार स्थिर नीति नियम हुनै पर्छ तर सरकारले देखिने गरी तत्काल केही पहल नगरे यो स्थितिबाट अर्थतन्त्र सुध्रन सक्दैन। यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। हमासले 34 जना बन्दी छोड्ने खबरले आमा बुवाको मनिल अनुहारमा थोरै भए पनि खुशीका रेखा देखा परे तर जब त्यो सूचीमा छोरा विपिनको नाम छैन भन्ने खबर आयो अनुहार निन्याउरा भए। सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान विषयमा अन एण्ड लर्न कार्यक्रम अन्तर्गत इजरायल पुगेका छोरा विपिनसँग बुवा आमाको सम्पर्क टुटेको 434 दिन बित्यो। मोबाइलमा समाचार हेर्दै विपिनको सुखद खबरको आशामा दिन बित्दै गएका छन् तर 15 महिना बित्दा पनि छोराको उद्धार नभएकोमा आमा बुवा विरक्त छन्। बहिनी पुष्पाका आँखा ओभाएका छैनन्। एउटै कुरा मनमा बारम्बार खेलिरहन्छ छोरासँग कहिले भेट होला। हमासको कब्जामा मेरो छोरा परेको 15 महिना भयो आमा पदमा भन्छिन् कहिले सकुशल ल्याइदिने हो सरकार जे जे उपाय गरेर हुन्छ मेरो छोरालाई सकुशल ल्याइदिनु पर्यो। छोराको रिहाईका लागि परिवारका सदस्यले नभेटेको कसैलाई छैन। परराष्ट्र मन्त्री प्रधानमन्त्रीदेखि विभिन्न देशका राजदूतलाई भेटेर विपिनको रिहाईका लागि अनुनय विनय गरिसकेका छन् तर हामी पहल गरिरहेका छौं बाहेकको जवाफ उनीहरूले पाउन सकेका छैनन्। अरू देशको धेरै नागरिक छुटिसके आमा पद्माले भनिन् हाम्रो सरकारको पहल नपुगेको हो कि। युद्ध विराम हुने समाचार सुनेका उनी अब त छोराको रिहाई होला कि भन्ने आशामा थिइन् तर आइतबार हमासले छोड्ने 34 जनाको सूचीमा विपिनको नाम समावेश नभएको समाचार सुनेपछि झन विरक्त छिन्। विपिनको बाटो कुर्दै बिते 434 दिन शीर्षकको यो खबर अन्नपूर्ण पोस्टमा प्रकाशित छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापनको पालो।
सजिलो अनलिमिटेड प्याक सबै थोक एकै साथ प्रिपेड होस् या पोस्टपेड सबैको लागि छ यो प्याक हरेक पल उपयोगी हरेक पल खास
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन् छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको नयाँ पत्रिका दैनिकमा अन्तिम कार्यकाल बढ़ाउने देउबा रणनीति शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशित छ। 2078 मंगिरमा 14 महाधिवेशन गरेको कांग्रेसको 15 महाधिवेशन 2082 हुनुपर्ने हुन्छ तर कांग्रेसकै नेताहरूलाई 2082 मंगिरमा महाधिवेशन हुनेमा संशय छ। आगामी महाधिवेशनमा नेतृत्वको दौड़मा नलाग्ने घोषणा गरेका सभापति शेरबहादुर देउवा पनि आफ्नो अन्तिम कार्यकाल विधानले दिएको सुविधामा टेकेर र विगतका नजिर देखाएर बढ़ाउने दाउमा हुनुहुन्छ। पार्टीको सबै तहको कार्यसमितिको सभापति निरन्तर रूपमा दुई पदावधि भन्दा बढ़ी सोही पदमा उम्मेद्वार हुन पाउने छैन। विधानको धारा 57 व्यवस्थाले देउवालाई तेस्रो पटक सभापतिको उम्मेद्वार बन्न रोकेको छ। देउवा आफैले अब आफू सभापतिको दौड़मा नलाग्ने सार्वजनिक उद्घोष गरिसक्नु भएको छ तर उहाँले विधानले दिएको सुविधा प्रयोग गरी कार्यकाल बढ़ाउन सक्नुहुन्छ। देउवाले आफू नियमित महाधिवेशनका लागि तयार रहेको बताउनु भएको छ तर सभापति देउवाको अन्तिम कार्यकाल भएकाले पनि 4 वर्षमा महाधिवेशनको सम्भावना नरहेको निकट नेताहरूले स्पष्ट संकेत गर्ने गरेका छन्। संस्थापन पक्षका नेताहरू विधानले 4 वर्ष भने पनि पाँच वर्षको कार्यकाल नजिर रहेको बताउन थालेका छन्। असाधारण परिस्थितिमा एक वर्ष कार्यकाल बढ़ाउन सक्ने सुविधा विधानकै धारा 43 छ। पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि 4 वर्षको हुनेछ। असाधारण स्थिति भएमा केन्द्रीय कार्य समितिले सोको कारण खोली बढ़ीमा एक वर्षसम्मको अवधि बढ़ाउन सक्नेछ। उक्त धारामा उल्लेख छ अन्तिम कार्यकाल बढ़ाउने देउबा रणनीति शीर्षकको यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। बालबालिकाका लागि एकमात्र सरकारी विशिष्टीकृत अस्पताल कान्ति बाल अस्पताल आफै बिरामी हालतमा छ। कमजोर र साँघुरो संरचनाबीच बालबालिकालाई सबै खाले उपचार सेवा प्रदान गर्दै आइरहेको अस्पताल पछिल्लो समय जनशक्ति र संरचना अभावको चुनौती झेलिरहेको छ। 22 पुष 2080 कान्तिबाल अस्पताल प्रशासन तथा विज्ञ टोलीले नयाँ कार्ययोजना तथा विस्तृत अध्ययन प्रतिवेदन तयार पारी स्वास्थ्य मन्त्रालयमा पेश गरेको प्रतिवेदन कार्यान्वयन हुने अवस्थामा छैन। गत वर्ष अस्पतालले सो प्रतिवेदन स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा पठाएको थियो, तर त्यति बेला कतार सरकारले आर्थिक सहयोग गर्ने भनेपछि त्यही रकममा मास्टर प्लान अघि बढ़ाउने सरकारको योजना थियो। तर डाक्टर भगवान कोइरालाले खोल्न लागेको बाल अस्पताल र कान्ति अस्पतालको प्रतिवेदन एकैसाथ कतार सरकारलाई पठाइएपछि दुवै संस्थालाई सहयोग गर्न नसकिने भन्दै कतारले हात झिक्यो। यो विषय अर्थ मन्त्रालयसम्म पुगेर धेरै छलफल भयो। कतार सरकारले बनाइदिने भनेर प्रस्ताव पनि गरेका थियौं, तर दुईवटा प्रतिवेदन एकैसाथ पेश भए। त्यसपछि दुई संस्थालाई सहयोग नगर्ने भनेर जवाफ आयो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले भन्नुभयो, अहिले यो विषय ओझेलमा छ, आफै बिरामी बन्दैछ कान्ति बाल अस्पताल शीर्षकको यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। आजको नेपाल समाचार पत्र दैनिकमा पुननिर्माणको पर्खाईमा भूकम्प पीड़ित, पुसको जाड़ोमा रात काट्ने मुश्किल शीर्षकको खबर अग्रपृष्ठमा प्रकाशित छ। जाजरकोटका भूकम्प पीड़ित पुसको चिसो रात काट्न नसक्दा विचल्लीमा परेका छन्। पुननिर्माणको कामले गति नलिँदा तथा स्थानीय सरकार दोस्रो किस्तामा अड्किएपछि चिसो मौसममा भूकम्प प्रभावितलाई पुसको कठ्याङरिदो जाड़ोमा रात काट्न मुस्किल भएको हो। गत वर्ष कार्तिक 17 गते बारेकोट गाउँपालिका एक रामीडाँडा केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पको 14 महिना बिते पनि सरकारले पुननिर्माणको कामलाई अगाडि नबढ़ाउँदा घुमिफिरी आएको अर्को पुस महिना कटाउन मुस्किल भएको उनीहरूको भनाइ छ। प्रभावितहरू क्षतिग्रस्त घर निर्माण गर्न नसक्दा अस्थायी टहरामा रात बिताउन बाध्य छन्। यो खबर नेपाल समाचार पत्रमा प्रकाशित छ। विद्यार्थी भन्दा वैदेशिक रोजगारी र लोकसेवा अध्ययन गर्नेहरू बढ़ी शीर्षकको खबर नागरिक दैनिकबाट लिँदैछौ। त्रिभुवन विश्वविद्यालय अन्तर्गत केन्द्रीय पुस्तकालय आफ्नो दायरा फराकिलो पारेको छ। पुस्तकालयका सदस्यहरूले अब त्रिवी पुस्तकालयमै बसेर अन्तर्राष्ट्रिय स्तरका अध्ययन सामग्री समेत अध्ययन गर्न सकिने वातावरण पुस्तकालयले बनाएको हो। अब अध्ययन पुस्तक अनुसन्धानकर्ताले त्रिवी केन्द्रीय पुस्तकालयको सदस्य भएकै हैसियतले भारत, चीन र बेलायतका आधिकारिक पुस्तकालयका अध्ययन सामग्री अध्ययन गर्न सकिने वातावरण बनेको पुस्तकालय प्रमुख सागरराज सुवेदीले बताउनुभयो। यो खबर नागरिक दैनिकमा प्रकाशित छ। शीतलहर बढ़ेपछि जनजीवन प्रभावित शीर्षकको खबर गोर्खा पत्रबाट लिँदैछौं। पछिल्ला दुई दिनदेखि मधेस प्रदेशका जिल्लामा फेरि शीतलहर चल्न थालेको छ। शीतलहरले मधेसका 8 जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ। एक साता अगाडि 4 दिनसम्म चलेको शीतलहर बिहान बेलुकामा सीमित भएको थियो। सोमबार मध्यरातदेखि फेरि बाक्लो हुस्सू लाग्नुका साथै चिसो हावा चल्दा कठ्याङ्रिन थालेकाले जनजीवन प्रभावित बनेको छ। दुई दिनदेखि मधेसका जिल्लामा घाम उदाएको छैन। यो खबर गोर्खा पत्रमा प्रकाशित छ। आजको कारोबार दैनिकमा सरकारी उदासीनताले अन्यलमा लघुवित्त शीर्षकको खबर प्रकाशित छ। पछिल्लो समय आएको संकटलाई कसरी चिर्ने भन्नेबारे लघुवित्त कर्मी अन्यलमा देखिएका छन्। बढ़दो निष्क्रिय कर्जा रोक्नका लागि आवश्यक कर्जा असुली शून्य प्राय रहँदा र राज्यबाट उचित सहयोग नपाउँदा लघुवित्त कर्मी अन्यलमा परेका हुन्। यसले लघुवित्तको आगामी बाटो र भविष्यबारे नै प्रश्न खड़ा गरेको सरकारवालाको विश्लेषण छ। यो खबर कारोबार दैनिकमा प्रकाशित छ। कारोबारबाटै भारतमा असारदेखि रोकिएको सिमेन्ट निर्यात अझै खुलेन शीर्षकको खबर लिँदैछौ। भारतले गुणस्तर प्रमाणपत्र ब्यूरो अफ इण्डियन स्ट्याण्डर्ड नवीकरण नगर्दा गत असारदेखि रोकिएको सिमेन्ट नेपाली सिमेन्ट निर्यात अझै खुलेको छैन। भारतले गत वर्ष नेपाली सिमेन्ट निर्यातका लागि बीआईएस प्रमाणपत्र नवीकरण गरेको थियो। यो वर्ष असारदेखि नवीकरण रोकेको छ। नवीकरणको अवधि सकिएका कुनै पनि उद्योगले अहिले भारतमा सिमेन्ट निर्यात गर्न पाएका छैनन्। कारोबार दैनिकमा यो खबर प्रकाशित छ। केही साता अघि चीन हुँदै भारतमा पनि फैलिएको भनिएको एचएमपीभी नेपालमा पहिलादेखि नै रहेकाले त्रसित नहुन तर सतर्क भने रहन चिकित्सकले सुझाएका छन्। यो भाइरसको विषयमा राष्ट्रिय अन्तर्राष्ट्रिय मीडिया र सामाजिक मीडियामा चर्चा भइरहेको छ। केही दिनदेखि दुई भारतीयमा यो भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा पनि यसबारे चासो बढ़ेको हो। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर युद्ध चन्द्र घिमिरेले नेपालमा यो भाइरस सन् 2011 नै रहेकाले नयाँ नभएको बताउनुभयो तर सचेत रहन उहाँले आग्रह गर्नुभएको सम्बन्धी खबर नागरिक दैनिकमा प्रकाशित छ। रूख कटान आदेशले रोकिएको दोधारा चाँदनी सुक्खा बन्दरगाह शीर्षकको खबर कान्तिपुर दैनिकबाट लिँदैछौ। भारतको आर्थिक र प्राविधिक सहयोगमा बन्ने दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणमा रूख हटाउने प्रक्रियाले ढिलाइ भएको छ। सुदूरपश्चिमलाई ट्रान्सफर्म गर्ने बन्दरगाहका रूपमा हेरिएको यस बन्दरगाहको पहिलो चरणमा बन्दरगाहको आईसीपीमा रेल बाहेकको क्षेत्र निर्माण सक्ने योजना छ। निर्माण सन् 2025 भित्रै सक्ने लक्ष्य नेपाल इन्टर मोडल यातायात विकास कम्पनीको छ। अब एक वर्ष बाँकी छँदा रूख हटाउनुपर्ने काम नै शुरू हुन सकेको छैन। यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। अब सम्पादकीयको पालो आजको गोर्खापत्र दैनिकमा भूकम्पीय जोखिम शीर्षकको सम्पादकीय छ। त्यसैगरी आजको अन्नपूर्ण पोस्ट दैनिकमा धानको मूल्यमा छल कपट शीर्षकको सम्पादकीय छापिएको छ। कान्तिपुर दैनिकमा मान्छेले बिर्सने र भूकम्पले सम्झाउने मापदण्ड शीर्षकको सम्पादकीय देखिन्छ। कारोबार दैनिकमा फेरि बिउँतिँदै विद्युत महसुल विवाद शीर्षकको सम्पादकीय छापिएको छ र नेपाल समाचार पत्रमा मानसिक स्वास्थ्यप्रति राज्यले ध्यान दियोस् शीर्षकको सम्पादकीय प्रकाशित छ। यिनै प्रसंगहरूसहित कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। यसपछि अन्तर सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। अखबारबाट दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।